أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله والصلاة والسلام على رسول الله وآله آل الله واللعنة الدائمة على أعدائهم أعداء الله من يوم عداوتهم إلى يوم لقاء الله. أما بعد، فقال الله تبارك وتعالى في كتابه المجيد وفرقانه الحميد: أعوذ بالله من الشيطان الرجيم. وأطيعوا الله ورسوله ولا تنازعوا فتفشلوا وتذهب ريحكم واصبروا إن الله مع الصابرين. ولا تكونوا كالذين خرجوا من ديارهم بطرا ورئاء الناس ويصدون عن سبيل الله والله بما يعملون محيط. صدق الله العلي العظيم. درود پڑھیے محمد وآل محمد. خداوند تبارک و تعالی تمام مومنین کو اپنے حفظ و امان میں محفوظ فرمائے. تمام مومنین کی حفظ و سلامتی کے لیے صلوات پڑھیے محمد وآل محمد. آفات امت موضوع سخن ہے. خداوند تبارک و تعالی نے انسان کی نجات کے لیے جو ہدایت کا منشور مقرر کیا ہے، دین، اس کے دو حصے ہیں. ایک وہ حصہ جو انسان نے بجا لانا ہے تاکہ اپنے مقصد تک پہنچ سکے، اور ایک وہ حصہ جس سے انسان نے دوری اختیار کرنی ہے، چونکہ وہ آفت کا درجہ رکھتا ہے، وہ رکاوٹ ہے اور بانی ہے انسان کے لیے. چونکہ زمین پر رہنے اور زمین پر خلقت کا تقاضا یہی ہے. اگر ذہن میں یہ سوال آتا ہے کہ آفات کے بغیر بھی زمین ہو سکتی تھی، آفات کے بغیر انسان ہوتا، پھر زمین کی ضرورت نہیں تھی نہ انسان کی ضرورت تھی. آفات سے بچے ہوئے مخلوق پہلے سے موجود تھی، فرشتے اور ملائکہ جو آفات کی زد میں نہیں ہیں، لیکن وہ کافی نہیں تھے، ان سے نظام مملکت نہیں تکمیل نہیں ہو رہا تھا. ضرورت تھی انسان کی خلقت، البتہ نہ اللہ کی ضرورت تھی، انسان کی ضرورت تھی انسان کی خلقت. لہذا زمین پہ پیدا کیا گیا اور زمین پہ اس آفات و آداب کے ساتھ پیدا کیا گیا. ایک طرف سے آداب نجات بتائی گئے، دوسری طرف سے آفات ساتھ خالق کی گئی ہیں. ان آفات سے آشنا بھی کروا دیا. یہ آفات انسان کی زندگی کے مختلف پہلوؤں سے تعلق رکھتی ہیں. کچھ آفات جسم کی ہیں، کچھ آفات روح کی ہیں، کچھ آفات ذہن کی ہیں، کچھ آفات فہم کی ہیں، کچھ آفات عقل کی ہیں، کچھ آفات دیگر شعبوں سے تعلق رکھتی ہیں. اور طبقات، انسانوں کے جتنے طبقات ہیں، کچھ آفات ایسی ہیں جو مردوں کو لاحق ہوتی ہیں، کچھ ایسی ہیں جو عورتوں کو لاحق ہوتی ہیں، کچھ آفات ہیں جو اہل علم کو لاحق ہوتی ہیں، کچھ آفات ہیں جو اہل سیاست و اہل حکومت کو لاحق ہوتی ہیں، کچھ آفات ہیں جو طالب علم کو لاحق ہوتی ہیں. یہ مختلف آفات ہیں جن کا ذکر دین کے اندر تفصیل کے ساتھ ہوا ہے، لیکن اشارہ کیا تھا کہ ہمارے دینی نظام میں، ہاں وہ نظام جو تخصصی اور مدرسوں میں پڑھایا جاتا ہے، اور وہ جو عمومی تبلیغی نظام ہے عوام کے لیے، دونوں کے اندر آفات کی بحث فراموش شدہ ہے. اس کو ہٹا دیا گیا، چیپٹر اس سلیبس سے نکال دیا گیا. ایک زمانے میں ہمارے قدیم علماء، بزرگ علماء کرتے تھے یہ بات، اور وہ بھی اخلاق کے ذمن میں، اس عنوان سے نہیں کرتے تھے، آفات شناسی کے عنوان سے. جبکہ آج آفات شناسی ایک مستقل علم کے درجہ رکھتا ہے مختلف شعبوں میں. پیتھالوجی جو آج طب کا، میڈیکل کا ایک اہم شعبہ بن گیا ہے، اور اسی طرح سوشل پیتھالوجی جو معاشروں کی تشکیل کے لیے ایک اہمیت رکھتی ہے، اور اسی طرح دیگر جو متعلقہ شعبے ہیں ہر ایک کے اندر باقاعدہ یہ شعبہ ضروری ہے. آپ دنیا کے بڑے بڑے جتنے کام ہو رہے ہیں کا کسی بھی عنوان سے ہو رہے ہوں، وہاں پر وہ ایک شعبہ ساتھ یہ قائم کرتے ہیں جس نے آفات سے اس پروجیکٹ کو بچانا ہے. جتنے اہمیت کے حامل پروجیکٹ ہوں گے اتنی اہمیت ان کو دی جاتی ہے کہ آفات کیا ہے اور ان آفات سے اس کو بچایا کیسے جا سکتا ہے. خداوند تعالیٰ نے بھی انسان کو جو شاہکار خلقت ہے پیدا کیا اور اس کے آفات سے بچانے کے لیے یہ تعلیم دی، یہ شعور دیا، لیکن ہم فراموش کر گئے، بھول گئے اس کو. اس کو زندہ کرنے کی ضرورت ہے. ان آفات میں سے ایک اہم شعبہ آفت امت ہے کہ جب انسان ارتقا کر کے امت کے درجے تک پہنچ جاتا ہے اس کو کچھ آفات لاحق ہو سکتی ہے اور آفت امت کا وجود کھا جاتی ہے. یہ باقاعدہ قوموں کے ساتھ شعوری طور پر یہ کام کیا جاتا ہے. مسلمانوں کے ساتھ یہ کام ہوا، بڑے صغیر میں ہمارے ساتھ یہ کام ہوا. یہ جو حکومت رہی انگریزوں کی یہاں پر، انہوں نے تمام ہندیوں کے اندر، یعنی جو بڑے صغیر کے لوگ تھے، ہندوستان، پاکستان، بنگلہ دیش، سب کے ساتھ یکساں طور پر، ہندو میں بھی، سکھ میں بھی اور مسلمان میں بھی اور دیگر جتنے افراد تھے جن مذاہب، ان سب کے ساتھ خصوصیت کے ساتھ مسلمانوں کے اندر احساس بے چارگی پیدا کیا. احساس بے چارگی پیدا کیا کہ تم بے چارہ کون ہو. بے چارہ یعنی کوئی چارہ نہیں ہے، کوئی رائے حل نہیں ہے، کوئی راستہ نہیں ہے تمہارے سامنے. اگر ہم نے تمہیں کچھ نہ دیا تم کچھ بھی نہیں ہو. اور یہ باور کرایا ہمیں، احساس بے چارگی کا یقین دلایا ہمیں. یقین دلانے کے کئی حربے ہیں. ایک حربہ ان کا یہ کہ تعلیمی نظام جو ہمارے اندر احساس بے چارگی پیدا کرتا ہے. یہ جو علامہ اقبال سب سے زیادہ گلہ و شکوہ کرتے ہیں تعلیمی نظام سے کہ گلہ ہے مجھے یا رب خداوند نے مکتب سے، یہ تعلیمی نظام کے جو بڑے ہیں ان سے مجھے شکوہ ہے، وہ گلہ ہے. کیوں گلہ ہے؟ اس لیے کہ سبق شاہین بچوں کو دے رہے ہیں خاک بازی کا. یہ شاہین کے بچوں کو خاک بازی کا درس دے رہے ہیں. اس خاک بازی سے کیا مراد ہے؟ یعنی شاہین کے بچے کو بے چارگی سکھا رہے ہیں کہ تم بے چارہ ہو. جب شاہین کے بچے کو بے چارگی سکھا دی جائے، خاک بازی سکھا دی جائے کہ تو شاہین نہیں ہے، تو پرواز نہیں کر سکتا، تو شکار نہیں کر سکتا، تو فضاؤں میں نہیں اڑ سکتا، تو ان بڑے بڑے مقامات پہ نہیں پہنچ سکتا، تو اس کو باور ہو جاتا ہے. خصوصاً جب کئی نسلوں کے اندر یہ احساس تلقین کیا جائے اس کو کہ تو کچھ بھی نہیں کر سکتا، یہ احساس آ جاتا ہے ان کے اندر. تعلیمی نظام انہوں نے بدلا. آپ کو معلوم ہے کہ پہلے جو میڈیم تعلیمی نظام تھا ہندوستان پاکستان میں، یہ فارسی تعلیمی نظام تھا. یعنی تعلیمی زبان پرشین تھی. یہ باقاعدہ لارڈ بیکالے نے آ کر اس نظام کو بدلا. یہ بڑا ایجوکیشن کا ماہر، یہ آیا اس کے ایکسپرٹ اور آ کر پورا میڈیم چینج کیا یہاں سے. اور فارسی میڈیم میں جو کچھ بھی تھا، فارسی میڈیم تعلیم پورے ہندوستان میں، برے صغیر پورے میں فارسی ذریعہ تعلیم تھا. ویسے زبانیں بہت ساری تھیں، ہندی تھی، اردو تھی، لیکن تعلیم و سرکاری و دفتری زبان پرشین تھی. یہ آئے انہوں نے آ کر اس کو بدلا، تبدیل کیا. تبدیل کیوں کیا؟ صرف اس وجہ سے کہ پرشین ہٹا کے انگلش لے آئے؟ نہ، صرف یہ نہیں تھا مقصود. اس لیے کہ پرشین کوئی بھی تعلیمی نظام ہو، تعلیمی میڈیم ہو، اس کا ایک بنیادی ہدف ہوتا ہے، مقصد ہوتا ہے، روح ہوتی ہے اس تعلیمی نظام کی. اس روح کے ایجاد کرنے کے لیے اس کے اندر ساری چیزیں ڈیزائن کی جاتی ہیں، سب کچھ، کتابیں، طریقہ کار، معلم، نظام، اسکول، کالج، یونیورسٹی، سب کچھ اس ہدف کے لیے، اس کے اصول کے لیے بنایا جاتا ہے کہ ہمیں آ کر نکالنا کیا ہے، اس ایجوکیشن نظام سے باہر کیا آئے. وہ تعلیمی نظام جو پرشین کا، وہ شہوں نے بنوایا تھا، شہنشاہوں نے. شہنشاہوں کو کیا چاہیے تھے؟ سرکاری ملازمین، درباری چاہیے تھے. لہذا وہ تعلیمی نظام وہ اطالیب وہ سارے جو ماہرین تعلیم تھے وہ اس طرح کا بچوں کو پڑھاتے اور تعلیم دیتے کہ آخر کار دربار سے متعلق شاہ کے بارے میں کوئی نہ کوئی عہدہ لینے کے قابل ہو جاتے تھے. ہر ایک کو میسر نہیں تھی، خاص خاندانوں میں تعلیم تھی اور وہ تعلیم پڑھ کر اس قابل ہو جاتے کہ کسی شاہ کے کسی علاقے میں وہ مثلاً بن جاتے نمائندے اس کے یا جو بھی ان کے عنوان ہوتے تھے وہ بن جاتے. جیسے آج کل ہے بہت سارے پرانے زمانے کے لوگوں کے جو کوئی مشیر الدولہ ہوتا تھا، کوئی نظام الدولہ ہوتا تھا، کوئی اس طرح کے، یہ اس طرح کے نام ہیں نا آج جو. خب یہ ان کا مقصد یہ تھا شاہوں کا کہ ایسی تعلیم ہم دیں کہ تعلیم سے فارغ ہو کر لوگ یا شاہ کی فوج میں آ جائیں، شاہ کے دربار میں آ جائیں، شاہ کے کارندے بن جائیں، شاہ کے گماشتے بن جائیں، شاہ کے درباری بن جائیں، شاہ کی شاہی سے متعلق کوئی نہ کوئی پوسٹ، کوئی نہ کوئی عہدہ لینے کے قابل ہو جائیں. لہذا وہ تعلیم اس طرح سے ان کو بناتی تھی کہ شاہ کے ساتھ وفاداری، وہ شہنشاہ کے ساتھ وفاداری. یہ پرشین تعلیمی نظام تھا اس وقت. چونکہ اس نظام میں شاہی چاپلوس یا شاہی کارندے بنائے جاتے تھے، انگریز آئے تو ان کے یہاں شاہی نہیں تھی، استعماری استکباری نظام ان کا اپنا تھا. وہ تعلیمی نظام ان کے مقاصد پورے نہیں کر رہی تھی، انہیں کوئی چڑ نہیں تھی فارسی سے، کوئی انگلش سے اتنی محبت نہیں تھی کہ مقدس سمجھتے انگلش کو کہ ہر چیز انگلش میں ہو. نہ مقصود یہ تھا ان کا کہ یہاں جس سرزمین پہ ہم نے قبضہ کیا ہے، اس پہ چڑھائی کی ہے، اس کا تعلیمی نظام جو پروڈکٹ تیار کرتا ہے وہ درباروں کے قابل ہے، شاہوں کے قابل ہے، شاہی فوج کے لائق ہے، انگریز فوج کے قابل نہیں ہے، انگریز فیکٹری کے قابل نہیں ہے، انگریز دفتر کے قابل نہیں ہے. اس وجہ سے انہوں نے لاٹ نکالے، اس کو یہ معموریت تھی اور اس نے اسٹڈی کی اور ایک کونسل بنائی اور اس میں انہوں نے پورا تعلیمی نظام بدلا اور بدل کر اس کی جگہ پر یہ موجودہ تعلیمی نظام جو ابھی بھی ہمارے ملک میں رائج ہے، یہ اس شخص کا ڈیزائن کیا ہوا ہے جو اس نے آج سے بس 150 سال پہلے ڈیزائن کیا. ابھی تک ہمارے ملک میں وہی چل رہا ہے، انڈیا میں بھی وہی چل رہا ہے. اس تعلیمی نظام کا بھی ایک مقصد تھا، ایک ہدف تھا. ہدف کیا تھا؟ صرف دفتروں کے لیے لیبر بنانا یا فیکٹریوں کے لیے لیبر بنانا. کہ وہ بڑے کام کر سکتے ہیں، ہم کچھ بھی نہیں کر سکتے. آج ہم جس تعلیمی نظام میں پڑھ رہے ہیں، پڑھا رہے ہیں اور ہمارے بچے اس کے اندر مشغول ہیں، یہ احساس تعلیمی نظام یہ پروڈکٹ تیار کر کے دے رہا ہے کہ جو کچھ کر سکتے ہیں وہ کر سکتے ہیں. آج آپ دیکھیں بعض کالم نگار وہ اپنی قوم کو یہی تلقین کرتے ہیں کہ تم کچھ بھی نہیں کر سکتے، تم ان کی بڑی چیزیں استعمال صحیح طریقے سے نہیں کر سکتے، بنانا تو بہت دور کی بات ہے. یہ احساس بیچارگی ابھی بھی ترویج کر رہے ہیں کہ تم کچھ بھی نہیں کر سکتے، تمہیں جو کرنا ہے وہ کر کے دیں گے، دوسرے کر کے دیں گے. ان کا ہدف ابدن یہ تھا کہ اس قوم کے اندر غلامی کا احساس، محکومی کا احساس و بیچارگی کا احساس ان کے اندر پیدا کیا جائے. اور اتفاقاً بہت کامیاب ہوئے، بہت زیادہ کامیابی ہوئی، ان کی توقع سے زیادہ ان کو کامیابی ہوئی. ہندی مزاج کے مطابق انہوں نے کام کیا، کیونکہ ہندی مزاج جو پاکستان ہندو میں جو کوئی ہندی مزاج تو آپ صرف موجودہ بھارت نہ سمجھیں، اس سے ہندوستان پاکستان دونوں برابر، یعنی قدیم ہند جو تھا ہندی مزاج बेचारगी को कबूल करने के लिए बहुत आबादा है। हिंदी कल्चर में कुछ ऐसी खसूसियात है कि कुछ चीजों को बहुत जल्दी कबूल करता है। एक तो खुराफात बहुत जल्दी कबूल करते हैं, हिंदी जिस कदर बढ़कर ये खुराफात को कबूल करते हैं दुनिया में कोई कौम ऐसी नहीं है, फौरन खुराफात कबूल करते हैं। बस हम दलील कबूल नहीं करेंगे, जिस तरह अल्लामा इकबाल ने पंजाबी मुसलमान के बारे में कहा है कि वो असल पंजाबी मुसलमान पूरा हिंदी मुसलमान है। पंजाबी मुसलमान का उनवान देकर उन्होंने कहा कि ये पंजाबी मुसलमान ये है कि ये तहकीक के मैदान में नहीं उतरता, तहकीक की बाजी में हिस्सा नहीं लेता, लेकिन अगर कोई पीर दाम फैलाए मुरीद बनकर फौरन उसके जाल में उतर जाता है, मुरीदबाजी के लिए जल्दी आ जाता है, पीर परस्ती के लिए जल्दी आ जाता है। अगर कोई इसको फंदा डाला जाए और इसको फांसने के लिए ये फौरन उतरता है, उसके अंदर असीर हो जाता है। लेकिन तहकीक की बाजी हो, इल्म की हो, जस्तजू हो, उसमें नहीं उतरता, उसमें ये समझता है कि यहां मैं नहीं कर सकता, जुर्रत नहीं करता, तवानाई नहीं है इसके अंदर। आप तवज्जो करें, पाकिस्तान में खेल वो बिल्कुल नाबूद हो चुके हैं, कोई अभी पैसे दे के भी नहीं जीत सकते, ये पैसे लेके हारते हैं, बल्कि पैसे दे के भी मुख मुका करके फिर भी नहीं जीत सकते। इसलिए कि खेल के लिए भी इंसान के अंदर एक रूहिया और एक एहसास चाहिए, एक एहसास कि हम दुनिया में आला मकाम पर बन सकते हैं, चैंपियन बन सकते हैं। चैंपियन बनने के लिए मुहिमजुई चाहिए, जिस इंसान के अंदर बेचारगी का एहसास डाल दिया जाए, बेचारा कभी सोचता भी नहीं है कि मैंने दुनिया के नंबर अव्वल आना है। आते थे किसी जमाने में, लेकिन अभी इनके अंदर एहसास बेचारगी पैदा किया और इनके जहनों से निकल गए कि हम सोचना भी छोड़ दिया इन्होंने। इसी तरह तहकीकी मैदान में कोई वर्ल्ड लेवल पे पहुंचने की आरजू नहीं रखता, हत्ता दुनियावी मैदानों में कोई ऐसा मुहिमजुई का काम करने के लिए तैयार नहीं है। आप देखिए मतलब बाकी दुनिया में सब भी जवान है, उल्टे सीधे काम करते हैं, अजीब गरीब किस्म के, वो काइट्स बनाते हैं पहाड़ों के अंदर जाकर, फिर उनसे बस वो उड़ते हैं, परवाजें करते हैं। अब यह इस मुल्क में नहीं है, इस मुल्क में ज्यादा से ज्यादा क्या करेंगे, वो क्लेशनकोप उठा के किसी गली में फायरिंग करके ब्रेस्ट मार के अंदर आ जाएंगे। ये पाकिस्तानी जवानों का मशगला है। मुहिमजुई, मुहिमजुई यानी सख्त काम करना, ऐसे दिखाने के लिए एडवेंचर, पहाड़ों से कूदना, दरियाओं में छलांगे लगाना, जहाजों से फ्री छलांग लगाना नीचे, वो कसम ये गेमें यहां पर नहीं। क्यों नहीं है? क्योंकि इनके लिए एक रूह चाहिए, मुहिमजू रूह, एक जसूराना रूह चाहिए, उसके अंदर जसारत चाहिए इन कामों के लिए। वो जसारत होती है उस इंसान के अंदर जिससे एहसास बेचारगी ना हो, एहसास बेचारगी जिसके अंदर हो कि मैं नहीं कर सकता, कर सकता है फिर भी हिम्मत नहीं करता, सोचता भी नहीं है। इसलिए अमीरुल मोमिनीन फरमाते हैं कि इंसान की कीमत वही है जितनी उसकी हिम्मत है, इंसान की कीमत वही है जितनी उसकी हिम्मत। अगर हिम्मत छोटी है, ये छोटा सा इंसान है, हम वैसे एक दूसरे को तकल्लुफन कह देते हैं, बड़ी कीमती जाने, कीमती को कितनी कीमती थी ये जाने, जिनको हम कहते हैं ना बड़ी, पार्स करें कहेंगे जी अगर मुझे कुछ हो जाता है तो कहेंगे जी बड़ी कीमती जान थी, कीमत क्या थी इनकी, हम कीमत लगाएं मंडी में जाकर कितने में होगा, ये इंसान तोल के भी ले, अंतड़ियों को कोई खरीदने के लिए तैयार नहीं है, हड्डियों और अंतड़ियों को, क्योंकि इससे न साबुन बन सकता है न कोई और चीज बनती है। किस बजाय पर कह रहे हैं कीमती जानती है, अमीर उलमोमिनीन फरमाते हैं इसकी कीमत लगाने के लिए इसकी हिम्मत देखो, इसकी हिम्मत क्या थी, क्या चाहता था ये, जितनी हिम्मत थी उतनी इसकी कीमत है। अगर हिम्मत बुलंद का मालिक था, ये बड़ा अजीब इंसान था, वाकई कीमती इंसान था, लेकिन हिम्मत बुलंद के आसार कहां थे इसके अंदर, बेचारा आदमी हिम्मत बुलंद नहीं कर सकता, बेचारा छोटी सी हिम्मत करता है कि अगर रोटी मिल जाए मुझे। अभी हम अपने बच्चों को डालते हैं तालीम की खातिर, बेहिम्मती यही नजर आ रही होती है, बुजदिली यही पे नजर आ रही होती है, खानदानों के अंदर, मां बाप के अंदर और जवानों के अंदर बुजदिलाना तौर पर अपने लिए कोई तालीमी फैकल्टी इंतखाब करेंगे, डर डर के सोच सोच के इस्तखारे निकाल निकाल के पूछ पूछ के, क्या कि जिधर जा रहा हूं कि रोटियां कम तो नहीं है इसमें, कि ऐसे तो नहीं कि रोटियां थोड़ी हैं इसके अंदर, डर रहा है कि रोटियां कब ना हो जाए मेरी। कितना डर डर के जाते हैं, ये बुजदिली की अलावत है। जुर्म नहीं है इसके अंदर कि एक फैकल्टी अपने लिए जसूराना तौर पर इंतखाब करे कि मैं इसमें जाऊंगा, पढ़ूंगा इस मैदान में और आखिर तक पहुंचूंगा, बनूंगा इसी मैदान में, सबसे अजीम तरीन चोटी पर पहुंचूंगा इसी मैदान में, दुनिया का नफर अव्वल बनूंगा मैं इस मैदान में। न माँ बाप सोचते हैं, अगर सोचे भी कहते हैं पागल हो गई, किसी के पास ले जाते हैं इसको फूंक मारो बेटे को, ये और बातें इसने शुरू कर दी। ये बेचारगी की एक अलामत है। बेचारगी सबसे पहले इंसान की सोच पर असरअंदाज होती है। बेचारा इंसान सोचता भी नहीं है, चारे के बारे में सोचता भी नहीं है। बेचारगी हमलावर होती है इरादों के ऊपर, बड़े इरादे नहीं करता इंसान। बेचारगी असरअंदाज होती है अहदाफ के ऊपर, जब हदफ चुनता है छोटा सा हदफ चुनता है, सिर्फ डेढ़ इंच का हदफ चुनता है, डेढ़ रोटी की फिक्र करता है कि मैंने इतना कमाना है, ये बड़े हदफ के लिए नहीं सोचता, ये बेचारगी है। आज किस कदर बेचारगी एहसास होती है हमें, बस बहुत सारे लोग हैं जो ये पूछते हैं, वह सवाल करते हैं, आप बात करते हैं मसलन पाकिस्तान में निजाम बदलने की, हम कितने हैं, थोड़े से तो हैं, हमसे जुलूस नहीं निकलता महफूज तरीके से, एक मजलिस सही तरीके से हम नहीं कर सकते, तो हम कैसे निजाम कैसे बदल सकते हैं, ये बेचारगी की अलामत है। यही बेचारगी है, यही एहसास है आज से, यही नातवादी है एक कौम की। और जब एक कौम बेचारा हो जाए, बेचारगी का एहसास उसके अंदर पैदा हो जाए, तो न ये कि उन आदाब तक नहीं पहुंच सकती, बल्कि जहां पहुंची हुई है वो भी उससे ले लिया जाता है, छीन लिया जाता है, बेचारा लोगों से वो छीन लिया जाता है कि तुम्हें नहीं है हक। और हकीकत यही है, हकीकत यही है कि बेचारों के पास कुछ भी नहीं होना चाहिए, क्योंकि बेचारा है, इनके अंदर एहसास आजजी पैदा हो गई है। अजीजा, ये बड़ी आफत है जो बाकायदा तलकीन के जरिए से इस हद तक पहुंचाया जाता है उम्मतों को। हम जिस निजाम के वारिस हैं, उसने बेचारगी हमें विरासत में दी है। हम अपने बड़ों से, अपने आबाओ अजदाद से बेचारगी विरासत में लेकर आए हुए हैं, लेकिन इस बेचारगी को आगे मुंतकिल नहीं करना। बाजू का कहते हैं ना कि माँ बाप से बीमारियां औलाद को लगती है, जिस्मानी बीमारियां, ये बीमारियां औलाद को इलाज करा लेना चाहिए ताकि उनकी औलाद को ये बीमारियां ना लगे। अगर मुतवज्जे हो गए हो कि माँ बाप से हमें कोई बीमारी लग गई है, फौरन इलाज कराओ ताकि आपकी औलाद और आपकी नस्ल तक वो बीमारी मुंतकिल ना हो। उन बीमारियों में से जिस्मानी तो होगी, लेकिन जो बीमारी वाजे तौर पर नजर आती है वो एहसास बेचारगी, वो एहसास नातवानी, वो एहसास जिल्लत है जो इस कौम के अंदर पैदा कर दिया गया कि हम कुछ भी नहीं कर सकते, क्या किया जा सकता है, क्या हो सकता है, कुछ भी नहीं हो सकता, कुछ मुमकिन ही नहीं है। सबसे बड़ी रुकावट यह है, वरना जिस कौम के अंदर एहसास पैदा हो जाए कि हम बेचारा नहीं है, वो खाली हाथ भी बहुत कुछ करके दिखा सकते हैं, वो नंगे पांव चलकर भी बहुत कुछ कर सकते हैं। खुदा शाहिद है, अगर आज इमाम खुमैनी जो फरमाते थे जुमला कि अगर मुसलमान एक एक बाल्टी इसराइल पर फेंके ये बह के मर जाएगा, ये बह जाएगा, ये कोई मुबालगा नहीं, जुमला नहीं है, ये हकीकत है जो जुमला इमाम राहिल ने फरमाया था। लेकिन ये बाल्टी फेंकने के लिए क्या चाहिए, वो क्यों की मीटिंग थी ना जिसमें तंग थी बिल्ली से कि बिल्ली दहशतगर्दी करती है, इस दहशतगर्द से हमने जान छुड़ानी है, रोज मीटिंग बुलाते थे चूहे, कभी इस मोहल्ले में कभी उस मोहल्ले में, और तजावीज होती थी कि कभी ये तजवीज करो कभी ये तजवीज। ये किस्से इनके अंदर बड़ी इबरत है, इन किस्सों के अंदर, इन किस्सों के अंदर बड़ी इबरत है। और फैसले का जब वक्त आता था बेचारगी के साथ बातें करते थे, पहले क्या कहते थे, बस हम बिल्ली से तकाजा करते हैं कि दहशतगर्दी खत्म कर दें। एक मीटिंग में उन्होंने ये कहा कि हम ऐसा करते हैं कि बिल्ली से कहते हैं कि इस तरह दहशतगर्दी ना करे, हम उसका कोटा रख देते हैं, कुछ चूहे हम खुद रजाकाराना पकड़ के उसको दे दिया करेंगे, वो खा लिया करे, बाकियों को हमला ना करें। उन्होंने कहा कि हम ये काम करते हैं कि रोजाना एक कोटा रखते हैं राशन उसका कि इतने चूहे तो जो हमको दे दिया करेंगे तो हम पर हमला, जिस तरह बादशाहों को खराज दिया करते थे। अभी पर्चियां दे जाते हैं दहशत गर्द, वो पर्चियां जो है यही तो है नहीं, पर्चे घर पैसा पहुंचा के आते हैं, उधर पर्ची छोड़ गया 1,00,000 रुपया पहुंचा उसके घर में जाकर पहुंचा के आते हैं। तो ये वही चूहे वाली हालत है कि दहशत गर्दी है और कह रहे हो कि हम खुद इतना कोटा आप तक पहुंचा दिया करें। इसके अलावा काफी उन्होंने कॉन्फ्रेंसें की और बातें की, तजावीज दी, बड़ों को बुलाया, छोटों को बुलाया, फिर हर एक को उन्होंने आजमाया। चूहे में जरूरत नहीं है बिल्ली के खिलाफ सोचने की। आखिरकार जो बहुत ज्यादा उन्होंने दलेराना फैसला किया वो ये था कि बिल्ली के गले में घंटी बांध देते हैं ताकि जब आए तो हमें पता चल जाए। बिल्ली के गले में घंटी बांध देता कि जब आए तो हमें पता चल जाए। वो इसलिए पसंद आया था तो कि घंटी होगी वो बजेगी, जो ही आएगी हम सारे भाग जाएंगे। लेकिन सवाल ये हुआ कि ये घंटी कौन बांधेगा। वो चूहों के जितने ग्रुप थे उन सबको कहा गया आप बांधो, उन्होंने कहा नहीं हम तो ये काम नहीं करना, मजबूर है, हम मसरूफ हैं, हमारे और काम बहुत सारे हैं, ये काम हम नहीं कर सकते। आखिरकार फैसला होने के बावजूद घंटी नहीं बांध सके कि घंटी बांधेगा कौन। तवज्जो करें अजीज मान, दहशत गर्द के गले में घंटी बांधना ताकि जब वो आया भाग जाए, ये चूहों वाला फैसला है, ये बुजदिलाना फैसला, ये बेचारगी है, घंटी का सोचना बेचारगी है। अगर ये चूहे ये फैसला करते तो बिल्ली कितनी है, कितनी बहादुर है। फर्ज करें अगर 100 चूहे 1,000 चूहा मिल के बिल्ली पे हमला कर दे, अगर बिल्ली बहुत भी दलेर हुई तो 2 ही मार सकेगी, 2 से ज्यादा नहीं मार सकेगी। लेकिन ये 1,000 चूहा बिल्ली की तिक्का मोटी कर रहे, नोच नोच के बिल्ली को मार देंगे, लेकिन इतनी जरूरत नहीं अच्छी हुई कि अंदर के वो ये मीटिंग में फैसला कर सके कि गड्डी छोड़ो हमला करते हैं बिल्ली के ऊपर, असील करते हैं बिल्ली को और बिल्ली को इस शहर से भगाते हैं दहशतगर्द को। लेकिन ये चूहे के हिसाब से बेचार, चूहा है ही बेचारगी का नाम। कहते हैं ना चूहा खोदा पहाड़ निकला चूहा, चूहा अलामत है, सिंबल है बेचारगी है, नातवानी की अलामत है चूहा। अगर किसी कौम के अंदर ये एहसास पैदा हो जाए और वो चूहों वाले काम शुरू कर दे वो कभी भी नहीं बच सकती जब तक उसके अंदर ये एहसास से बेचारगी अपने अंदर से निकाले, एहसास से लाचारी और नातवानी और आजजी अपने अंदर से दूर करें। आज ना यानी हम नहीं कर सकते, आज से मुराद हम नहीं कर सकते। तवज्जो करें आपके पड़ोस में ये इंकलाब आया, सारी दुनिया ने इस इंकलाब को रोजे अव्वल से नाबूद करने की ठानी, रोजे अव्वल से। एक किताब हमने वो बात की लेकिन हमारे मुश्किलात ज्यादा है, वो जो चीज होती है वो दफन हो जाती है। कुछ दोस्तों ने हिम्मत की है उस कब्रिस्तान से इस फिक्र को निकाल के नशर करे, अल्लाह तौफीक दे इनको इंशाल्लाह। उसमें इंकलाब को दरपेश बोहरान, 30 साल और 30 बोहरान ये किताब का नाम था, अभी 4 साल पहले तैयार की थी, अभी 35 साल हो गए हैं उसको, अभी उसमें इजाफा करना पड़ेगा बाहर के। 30 साल 30 बोहरान यानी इंकलाब को हर रोज एक बोहरान का सामना करना पड़ा, लेकिन हमने उसमें से 30 बड़े बोहरान, ऐसे बोहरान जो किसी भी मुल्क को डबोने के लिए काफी है, एक बोहरान काफी है उनमें से, 30 बोहरान इंकलाब ने देखे और तीनों से सरखरू निकल के आया बाहर। और आज भी पाबरजा व उस्तवार सारी दुनिया के मुकाबले में कायम है और डटा हुआ है ये निजाम। क्यों डटा हुआ है? मौजूदा हुकूमत से पहले खातमी साहब की हुकूमत थी, खातमी साहब ने आकर बीच में थोड़ा सा रवश बदल दी, इंकलाबी रवश में तब्दीली लाई, क्योंकि इतना ईमान इस शख्स को और इसकी टीम को इंकलाब पर नहीं था। ये लिबरल मजबूत लोग थे, अगरचे अमामा बांधा हुआ था इसमें, लेकिन वो हो सकता है अमामे के नीचे भी लिबरलिज्म हो सकता है, अबाकबा में भी सेकुलरिज्म हो सकता है। ये सेकुलर लोग थे, जिस तरह मैं पहले भी कई दफा अर्ज किया है, शायद आप सुना होगा कि ये जो हमारे यहां दीनी जमाते हैं ये सब सेकुलर जमाते हैं, जमात इस्लामी सेकुलर जमात है, नाम दीन का झंडा इस्तेमाल करें हथियार के तौर पर, क्योंकि जो जमात भी गैर दीनी सिस्टम को पसंद करती है वो सेकुलर जमात है, उसको दीनी जमात नहीं कह सकते आप। जिसके पास दीनी निजाम के लिए कोई तगड़ा नहीं है, कोशिश नहीं है और कोई हदफ नहीं है, वो सेकुलर जमात है। फर्क यह है कि वो दूसरे को प्रस्त है, दूसरे कुछ इलाका प्रस्त है, ये जबान प्रस्त है, ये खुदा प्रस्त होकर सिर्फ टूल के तौर पर इस्तेफादा कर रहे हैं। ये शख्स फातिमी साहब और इनकी टीम पूरी ये लिबरल जहन के लोग थे, इनका ईमान का दीन पे था इतना ना ही इनकलाब के ऊपर इनका ईमान था। ये दर्दनाक दौर था इनकलाब का कि अल्हम्दुलिल्लाह इस बोरान से भी इनकलाब सर पर हुआ। पहले बनी सदर जैसा शख्स आया, वो एक बड़ा बोहरान शुरू हुआ, उससे इनकलाब निकला कामयाब। फिर एक ये शख्स आया और इन्होंने जो कुछ किया बाहर क्या, इन्होंने जो रवश अपनाई वो क्या थी, अरबों वाली रवश, एहसास बेचारगी कि हम नहीं कर सकते, क्योंकि लिबरल जहनीत सेकुलर जहनीत ज्यादा बेचारगी का एहसास करती है। पाकिस्तान में मजहबियों से ज्यादा ये गैर मजहबी लोग ये ज्यादा लाचारियों बेचारगी का एहसास करते हैं, ये ज्यादा गुलाम है, ये बड़े गुलाम है। मजहबियों के अंदर फिर थोड़ा जोश बलवला जज्बा जिंदा है, लेकिन इनके अंदर बिल्कुल कोई चीज नहीं है। गैर मजहबी तबके के अंदर ये बिल्कुल बेचारे हैं, हकीकतन बेचारे हैं। इन ये टीम जब आई, इन्होंने आकर बेचारगी इनके अंदर मौजूद थी कि हम कुछ नहीं कर सकते। हम इनका पहला नारा ये था हम ईरान नहीं बचा सकते, इतने दुश्मन ईरान के डर जाते थे। जब वो दुश्मनों की तादाद और फहरिस्त पढ़ते थे, क्योंकि इंकलाब में तो उनका कोई रोल नहीं था, एक मुजाहिद ने एक उसने तकरीर की थी, खूबसूरत तकरीर की थी, उन्होंने कहा कि खातमी साहब को खिताब किया गया, खातमी साहब आप जब मसल अपने वजारत खाने में जंग के दौरान जब गुलो बुलबुल सुम्बल में मशगूल हुआ करते थे, उस वक्त ये बसीजी बचे ये बंदूकें लेके दुश्मन के साथ नबर्द आजमा थे। उस वक्त जब यानी जब आप गुलो बुलबुल में मशगूल थे, उस वक्त ये बच्चे शहादत हो इसमें मशगूल थे, उधर वतन बचाने में मशगूल थे। गरज यह कि ये गुलो बुलबुल वाला तबका था, असल में गुलो बुलबुल सुम्बल वाला तबका था ये। गुलो बुलबुल वालों को अगर मुमलिकत दे दी जाए और इतने दुश्मन नागहान इनके सामने आए, अगर जंग में गए होते तो नहीं पता होता इतने दुश्मन है। अब आ गए तब इनको किसी वजह से वोट लेके आ गए, मतलब नागहान देखा इतनी बड़ी जमात दुश्मनों की हमारे मुकाबले में, दिल दहल गए इनके और एक नारा फरियादी हम कुछ नहीं कर सकते, हम कुछ नहीं कर सकते। हत ये अटैमिक जो इनका एनर्जी का प्रोग्राम था ईरान का, आकर इन्होंने बिल्कुल दस्तबरदार होकर रजाकाराना तौर पर छोड़ दी, कहा कि हम नहीं बना सकते, हम एटमी तवानाई हासिल नहीं कर सकते, एटमी टेक्नोलॉजी नहीं ले सकते। ये सुबह शाम इन्होंने तकरार करना शुरू किया, हम अमेरिका से नहीं लड़ सकते, हम अमेरिका के मुकाबले में नहीं टिक सकते, हम यूरोप की मुखालफत मूल नहीं ले सकते, हम फला नहीं कर सकते। ये वेद था इनका रोज, हम ये नहीं कर सकते, हम ये नहीं कर सकते, हम ये नहीं कर सकते। जब इनके मुजाकरात होते थे जाकर उस यूरोपी वफद के साथ, तो ये माजरत करते थे उनसे पहले जाकर कि जो कुछ हम कर चुके उसकी माफी दे दें, आगे कुछ भी नहीं करेंगे। और उन्होंने मुजाकरात जिल्लत-आमेज तरीके से इनसे किए हुए थे, डांट डपट से शुरू करते थे, पहले तोहीन करते थे इनकी और ये माजरत चाहते थे उनसे, फिर एक और तोहीन ये करते थे कि वो तीन मुल्क थे जो मुजाकरात कर रहे थे, बरतानिया जर्मनी और फ्रांस, ये तीन मुल्क आते थे मुजाकरात करते, हर मुल्क के चार चार नुमाइंदे होते, 12 लोग आते मुजाकरात करने के लिए और इधर से चार ईरानी बैठे होते, ये इनका तरीका था। वो 12 होते और ये चार होते, जहर वो 12 आदमी बोलने नहीं देते थे इनको। गरज ये कि इस तरह से चलता रहा, ये हुकूमत चली गई, मौजूदा हुकूमत आई, इस हुकूमत ने आकर जो नारा पहले दिया वही रहबर मुअज्जम ने जो नारा दिया वही इस हुकूमत ने फिर लगाया। और नारा क्या दिया, नारा इनका रोज अव्वल से क्या नारा था, माफी तवानी हम कर सकते हैं, हम बना सकते हैं, हम बचा सकते हैं, हम लड़ सकते हैं, हम सर्वाइव कर सकते हैं। बावर कराया उस मिल्लत को कि हम कर सकते हैं ये काम, बेचारगी का एहसास छीना इनसे, یہ انقلاب میں بہت سخت مرحلہ بیچ میں آ گیا تھا کہ انقلابیوں کو بیچارگی کا درس دینا شروع کر دیا گیا تھا کہ آپ ناتوان ہو، کچھ بھی نہیں کر سکتے، کچھ بھی نہیں بچا سکتے. لیکن پھر دوبارہ وہ روح زندہ ہوئی کہ ہم بچا سکتے ہیں، ہم کر سکتے ہیں. اور سب سے پہلے انہوں نے اس ٹیم کے ساتھ یہ کہا کہ پہلے تو یا ہمارے بھی 12 بندے ہوں گے یا تم بھی 4 ہو جاؤ. کیوں؟ اس لیے کہ تم تینوں ایک فریق ہو، ہم ایک فریق ہیں، دو طرفین ہیں مذاکرات کے. آپ یورپی یونین کی نمائندگی کر رہے ہو، ہم ایران کی نمائندگی کر رہے ہیں، بس دو مذاکراتی ٹیمیں ہیں. جس ٹیم کے جتنے بندے ہوں گے دوسری کی بھی اتنے بندے ہوں گے، یا ہم بھی 12 بیٹھیں گے یا تم بھی 4 ہو جاؤ. انہیں پہلی دفعہ سنا کہ یہ انہوں نے پہلا بیان یہ دیا کہ ایرانی جو نئی ٹیم آئی ہے، یہ جو موجودہ سربراہ ہے مذاکراتی ٹیم کا ڈپلومیٹ جلیلی، ایک بسیجی ہے. ایک ٹانگ جنگ بھی کٹ گئی تھی اس کی، ایک مصنوعی ٹانگ پہ چلتا ہے، یہ محسوس نہیں ہونے دیتا، لیکن جنگ بھی ایک ٹانگ اس کی کٹ گئی تھی. اس کو اس نے جا کر سب سے پہلے ان سے کہا کہ بھائی یا ہم بھی 12 ہوں گے یا تم بھی 4 ہوں گے. تو انہوں نے اس پر تبصرہ یہ کیا کہ یہ جو نیا ڈپلومیٹ آیا اس کو سفارتی آداب نہیں آتے. کیا اس کو سفارتی آداب کی خبر نہیں ہے؟ ایران کو لکھا کہ ڈپلومیٹ چینج کرو، اس کو سفارتی آداب نہیں آتے. انہوں نے ان کو جواب میں لکھا کہ یہی ہمارا ڈپلومیٹ ہوگا، یہی مذاکراتی ٹیم کا سربراہ ہوگا، اور اس کو سارے سفارتی آداب آتے ہیں، اور تم اس سے آداب سیکھو. یہ لیکچر دے گا، تم اس سے سنو گے، یہ آداب آپ کو سکھائے گا کہ سفارت کے آداب کیسے ہوتے ہیں. مثال دی میں نے کہ دیکھیے انقلاب آیا، پہلے یہ ملت ایران بے چارگی کا شکار تھی. امام خمینی سے پہلے بے چارے، سب بے چارگی. ہمارے استاد بزرگوار حضرت آیت اللہ فاضل اللنکرانی قدس سرہ رحمۃ اللہ علیہ، جو مراجع تقلید میں سے سنا ہوگا نام آپ نے، فقیہ تھے حوزے کے اندر، اور اللہ تعالیٰ نے توفیق دی، چند سالوں کی خدمت میں ہم نے درس پڑھا. درس کے اندر یہ فرماتے تھے کہ جب ہم طالب علم تھے ادھر حوزے کے اندر، تو ایک سپاہی، پولیس کا سپاہی دیکھ کر ہمیں فرشتے چھوڑ جاتے تھے، جان نکل جاتی تھی ہماری. ایک سپاہی تو اپنے کام سے جا رہا ہے روڈ پہ، ہم سامنے مثلا عالم دین آیا، ادھر سے سپاہی آ گیا پولیس کا کانسٹیبل، اس کو دیکھ کر لرز جاتے تھے ہم، فرشتے چھوڑ جاتے تھے ہمیں، روح قبض ہو جاتی تھی کہ اب اس کو کیسے سامنا کریں، اس کا اس قدر خوف تھا ہمارے دلوں کے اندر. اور جو وہ ہمارے ساتھ کرتا کرتا، مثلا وہ سپاہی آتے آتے کسی کا ماما اتار دیا اتار دیا، کسی کی آواز چھین لی چھین لی، کسی عورت کا چادر اتار دی اتار دی، کسی کی جرت نہیں ہوتی تھی ایک پولیس کانسٹیبل کو کچھ کہہ سکے. پھر یہی رہ استاد فرماتے ہیں کہ ایک وقت وہ آیا کہ جب انقلاب قریب آ گیا، یعنی امام نے جب حکم دیا کہ اب آ جاؤ سڑکوں پر آ جاؤ، امام نے رہبری کی انقلاب کی چند سال. اس رہبری کے دوران ایک وقت آیا کہ طالب علموں نے، قوم کے طالب علموں نے، ابا کبا والوں نے جلوس نکالا حکومت کے خلاف، سامنے سے ٹینک آئے اور فوج کو حکم تھا کہ ان کو گولی مار دو، اور کہا کہ ہم اس ٹینکوں کے سامنے تھے، اور ایک شخصیت کا نام لیا جو بعد میں بڑی معروف شخصیت بنی، اس وقت وہ کہا طالب علم تھے، انہوں نے وہ چھلانگ لگائی اور ٹینک کے اوپر چڑھ گئے، اور ٹینک کے اوپر چڑھ کر اس جو ٹینک کے اندر بیٹھا ہوا گن لے کے اوپر بیٹھا ہوا تھا، اس نے گن لی اور پکڑ کر تقریر کی، اور اس طالب علم کی تقریر سے وہ فوج ٹینک چھوڑ کے بھاگ گئی. ایک وہ وقت آ گیا، یہی قوم، یہی طالب علم جو کانسٹیبل دیکھ کر گھبرا جاتا تھا، پنڈلیاں کانپتی تھی، اب یہی طالب علم ٹینک کے اوپر چڑھ کے ٹینک کو روک لیتا ہے. یہ کیا ہوا؟ احساس بے چارگی جب اس کے اندر تھا، اس وقت یہ گھبراتا تھا، لیکن امام نے آ کر ان کے اندر سے احساس بے چارگی ختم کیا. یہ کہتے تھے ہم کچھ بھی نہیں کر سکتے، کیا ہو سکتا ہے؟ امام نے فرمایا سب کچھ ہو سکتا ہے، جو چاہو ہو سکتا ہے. اگر امام جب کہتے تھے میں اس شاہ کا تختہ الٹ دوں گا، ہنستے تھے امام، تنزیہ مسکراہٹ کے ساتھ ہنستے تھے. امام فرماتے تھے مجھے پتا ہے تم ابھی بے چارے ہو، تمہارے اندر احساس بے چارگی ہے، لیکن جس دن یہ احساس تمہارے اندر سے نکل گیا उसी दिन से आप देखना कि तुम्हारे आंखों से ये यजीद सरनगुन हो जाएगा। शाह पहले शहनशाह सारे ग्रुपों को अहमियत देता था, मजहबियों को अहमियत नहीं देता था, क्योंकि वो इन्हें बेचारा समझता था कि ये बेचारे कहते भी है ना बेचारा। अभी हम भी किसी को हमदर्दी के तौर पर क्या कहते हैं, बेचारा। यहां एक बहुत बड़ा स्मगलर, वो क्या नाम था जो पकड़ा गया, करेंसी का कारोबार करता था, कालिया, वो एक दोस्त है हमारे, आप ही जानते होंगे। वो कहने लगे, मिले तो कहने लगे कि आगा साहब ये पाकिस्तान अब गरीबों की जगह नहीं रहा। मैंने कहा क्या क्या हुआ गरीबों को? कहा कि देखो ये कालिया गरीब को पकड़ लिया इन्होंने। कहा ये बेचारा मसलन अपना काम कर रहा था, इसको उन्होंने पकड़ लिया। हो आप देखेंगे एक तो कालिया गरीब है और दूसरा बेचारा है, जिसने पहली रात गुजारने के लिए 1 करोड़ रुपया जेल में, पहली रात गुजारने के लिए 1 करोड़ रुपया दिया गया, पहली रात आराम से गुजर जाए, वो जो करते हैं मरम्मत वो ना हो। पहली रात सख्त होती है, अगर जाना पड़े तो पहली रात की तैयारी करके जाए। 1 करोड़ की बात नहीं कर रहा हूं, वैसे जेली दौर पर तैयार हो जाए, बस वही सख्त होती है। डरे नहीं, ये बहुत बड़ा खौफ है हमारे कौम के अंदर, जेल का खौफ। मरने से इतना नहीं डरते जितना जेल से डरते हैं। ये जो जेलों में गए कहते हैं सिर्फ पहली रात सख्त है, बाकी आसान है, बाकी इंसान नॉर्मल हो जाता है। बाहर गए वो कहा कि उसने 1 रात के लिए 1 करोड़ रुपया दिया और कहा बेचारा। हम हर एक के साथ हमदर्दी करने के लिए क्या लफ्ज इस्तेमाल करते हैं, बेचारे को बेचारा मारा गया, देखो बेचारे के साथ क्या हुआ, बेचारे को ये हो गया, बेचारा पकड़ा गया, बेचारा ये, यानी बेचारा हमारी जबानों पर चढ़ गया है। इस कदर हमें बेचारगी का एहसास दिलाया गया कि तकिया कलाम बन गया है बेचारा। और आखिरकार अपने बारे में कहते हैं अब मैं बेचारा क्या करूंगा, हम बेचारे क्या करें, ये कौम बेचारी, कहते ये कौम बेचारी क्या करें, ये हो गया, हमें बावर हो गया कि अब बेचारा लोग हैं, बेचारे लोग हैं, बेचारे जिनके पास कोई चारा नहीं है, कुछ भी नहीं कर सकते, नातवान है, नहीं होना तवाना, नहीं होना तवाना। ये बात कहानियों के अंदर ये किस्सा है मौजूद है कि एक बहुत दलेर शुजा आदमी लेकिन बेचारगी के एहसास में मुबतला हो गया कि मैं कुछ भी नहीं कर सकता। उसको एक आदमी ने दे दिया कोई कि ये तुम बस पी लिया करो रोज, ये शीशी दी उसने कि ये घूंट जब भर लिया करो फिर तुम्हारे अंदर बेपनाह ताकत आ जाएगी, फिर उसके बाद तुम किसी से नहीं डरोगे। तो वो जब पीता था तो उसके अंदर ताकत आ जाती थी बहुत ज्यादा, और वो लड़ता था और लश्कर के लश्कर उलट देता था वो। और जब वो शीशी भी जो उसने दिया था मशरूम वो नहीं मिलता था तो उस वक्त वो एहसास ज़ात पर कमजोरी करता था। एक दफा वो लड़ते लड़ते पहुंच गया किसी ऐसी जगह में जहां वो शीशे में जो मशरूम था वो खत्म हो गया। अब उसके पास कुछ भी नहीं था, वो जो उसको देता था कि ये पियो तो में ताकत आएगी वो भी नहीं था। बाहर गया, वहां इसने सब शिकस्त खाई, क्योंकि इसको एहसास किया था कि मेरी सारी ताकत इस घूंट की वजह से है जो मैं इस शीशी से भरता हूं, इसमें कुछ फूंक के दिया हुआ है इस मुर्शिद ने। जब वो मिला इससे और उसने उसको बताया कि वहां जंग में शीशी खत्म हो गई और मैं शिकस्त आ गया, उस वक्त उसने बताया कि वो पानी था सादा, नल का पानी था, वो कुछ भी नहीं था कोई मशरूम, असल ताकत तेरे अंदर मौजूद थी लेकिन तुझे अपनी ताकत पे भरोसा नहीं है, शीशी के घूंट में भरोसा है तुझे कि ये फूंक मार के दो तो तुझे दलेरी आ जाती है, असल दलेरी तेरे अंदर है, शीशी के अंदर है। हमारी ये हालत बन गई है अजीज, हमें अपने जोरे बाजू में एतमाद खत्म हो गया है, हमें अपनी तवानाइयों में एतमाद हमारा उठ गया, हम बेचारा हो गए, हमें बेचारा कर दिया है। पहले गुलामी की जंजीरों ने और तौक ने बेचारा किया अंग्रेजों की, उसके बाद ये जो निजाम बना फासिद इसने बेचारा किया हमें, ये सियासी निजाम, और फिर हम जिन मजहबी पेशवाओं में मुबतला हुए उन्होंने और बेचारा किया हमें, और जो रही से कसर थी वो दहशतगर्दों ने पूरी कर दी। यानी अगर थोड़ा बहुत चारागरी वो चारा साजी की कोई थोड़ी बहुत उम्मीद थी वो दहशतगर्दों ने खत्म कर दी, और आज बिल्कुल बेचारा कौम हो गया हम बैठ गए। द अजीज मन बहुत आप चारा घर है, आप चारा खास है, आप बेचारा नहीं है, मैं तो होशियारा बेचारा है। इतनी हमारी जबानों पे बेचारगी का किस्सा छिड़ा कि हमने आकर और उस हस्ती को जो सिंबल शुजात और इज्जत है उसको भी लाचार कह दिया, लाचार हुसैन, लाचार हुसैन, हुसैन को भी बेचारा कर दिया। हुसैन जो चारा घर है, हुसैन जो चारा साज है, हुसैन को बेचारा कर दिया आपने। ज्यादा बेचारा कौम ऐसी है, बेचारी कौम में अली आए तो उसको भी बेचारा कर देती है, बेचारा कौम में हुसैन आए बेचारी कौम में उसको भी बेचारा बना देती है। द अजीज मन ये चारा घर है, ये चारा साज है, हम इस बीमारी से निकले बेचारगी के हिसाब से, हम बेचारे नहीं, हमारे पास चारा मौजूद है। क्या चारा है आपके पास? आप खुद चारा है, चारा एक कार है आप, न कि बाहर कोई बैठा हुआ है आपके लिए चारा बैठा हुआ है, आप खुद चारा एक कार है, आप खुद राय हाल है, आप खुद राय हाल है। आपके होते हुए किस चीज का इंतजार है आपको? जब आप खुद मौजूद है, हम राय हाल है, हम अपनी मुश्किल का राय हाल है, एहसास बेचारगी अपने अंदर से खत्म करना है। ये एहसास बेचारगी पूरी कौमों को जलील करता है। फिरौन के बारे में उसने जो इस बनी इसराइल के साथ जुल्म किया वो ये था, क्या किया? कौम के अंदर एहसास बेचारगी पैदा किया, खफत कौम या इस्तखफ कौम, ऐसे जहर आया करीमा कि फिरौन ने इस्तखफ कौम अपनी कौम को खफीफ किया, हल्का बेचारा किया, इतना उनके अंदर एहसास बेचारगी पैदा किया। ये बनी इसराइल जिन्होंने एहराम मिस्र बनाए, पहाड़ इंसान के हाथों के बने हुए पहाड़, इतने नेचुरल पहाड़ मजबूत नहीं है जितने एहराम मिस्र मजबूत और उस्तवार है। ये किसने बनाए? इंसानों ने, और उन इंसानों में बनी इसराइल मौजूद थे, फिर उनके मजदूर व लेबर। इस लेबर ने इतने अजीम पहाड़ इंसानी हाथ के बना दिए, लेकिन इस लेबर के हाथों से फिर और नहीं सर लगू होता था, इस लेबर के हाथों से मामूली काम नहीं कर सकते थे ये, क्योंकि अपने आप को बेचारा समझते थे। बेचारों ने इतना बड़ा कारनामा कर दिया, लेकिन जब एहसास बेचारगी में मुबतला हो गए हम तो गुलाम है, उनकी औरतों को वो ले जाते, कनीजे बनाते फसाद और फाशा के लिए, युज़बिहून अबना हो व यस्तहयून निसा हो, उनके बेटों को जिंदा जबा कर देते और उनकी औरतों को जिंदा रखते बेहयाई के लिए, इस्तिहया करते उनकी औरतों को। और ये बनी इसराइल अपनी आंखों के सामने से देखते और क्या कहते थे, हम क्या कर सकते हैं, क्या हो सकता है, बहुत कुछ कर सकते थे। अगर ये बनी इसराइल एक एक उठ के एक पत्थर फिरौन को मारते गर्क हो जाता फिरौन, लेकिन इनके अंदर एहसास बेचारगी कूट कूट के भरा हुआ था। हत्ता तवज्जो फरमाई, जब मूसा अलैहिस्सलाम ने फिरौन को गर्क कर दिया उस समुद्र के अंदर, इन्होंने आंखों से देखा और ये निजात पाके समुद्र से इस तरफ मिस्र से समुद्र उबूर करके कनान के पास पहुंचाए, उस वक्त मूसा ने इनको हुक्म दिया कि ये सरजमीन है यरूशलम, ये फलस्तीन मौजूदा, इसके इसके ऊपर दुश्मन ने कब्जा किया हुआ है, तुम हमला करो, इसको छोड़ाओ। लेकिन चूंकि इनके अंदर एहसास बेचारगी था, ये कहते थे कि ना इतना पी हाउन जब्बारी, मूसा इसके अंदर तो बहुत ताकतवर लोग बैठे हुए हैं, हम इनका सामना नहीं कर सकते। मूसा ने हजार जतन किए, ये नहीं गए। मूसा ने कहा उठो हमला करो, ये कहते थे इस हम अंता व रब का फकातिला इतना हा होना कायदू, तू जा अपने रब के साथ मिलकर लड़ो, हम यहां पर बैठे हुए। एहसास बेचारगी इस तरह कूट कूट के इनके अंदर भरा हुआ था। तवज्जो फरमाई, यही कुरान फरमाता है अलम तरा इलल मला मिन बनी इसराइल मिन बाद मूसा, कि नबी के नहीं देखते कि मूसा के बाद फिर इन्होंने मीटिंग की, ये चूहों ने फिर मीटिंग की, चूहे यानी बुजदिल बेचारे, बेचारों ने फिर जलसा बुलाया, बेचारों ने फिर मीटिंग की और कौम जमा करके क्या कहा कि आपको चारा घर होना चाहिए, चारा साजी होनी चाहिए। क्या चारा साजी करें? गए जाकर नबी के पास, उस जमाने में अपने नबी के पास गए और कहा कि या नबी हमारे बच्चे असीर हैं, हमारी औरतें असीर हैं, हमारी सरजमीने दुश्मन के पास है, हम पे जीना हराम हुआ हुआ है, खुदा से कहो कि कोई हमारा कमांडर राहबर बनाए। नबी ने समझाया कि اگر تم پر جہاد واجب ہو گیا تم جہاد کرنے والی قوم نہیں ہو. یہ چوہا نفسیات تمہاری مجھے پتا ہے کہ تم اہل جنگ و جہاد نہیں ہو. کہا نہیں ہم کریں. آپ کہیں خدا کو, خدا سے چاہیں کہ ہمارا رہبر بنے. وہ خدا نے رہبر بنا دیا, تالوت کو رہبر بنا دیا. تالوت کیا تھا؟ ایک چرواہا, اسی خاندان گاؤں کا ایک چرواہا جس کو کوئی بھی نہیں جانتا تھا. جب میٹنگیں ہوتی تھی تالوت کو میٹنگ میں بھی نہیں بلاتے تھے کیونکہ وہ چرواہا تو بیڑے چلاتا تھا. چونکہ ان کے کمپنیوں میں نہیں تھا, ان کے ڈرائنگ روموں میں نہیں اٹھتا بیٹھتا تھا, ان کے گروپوں میں اور حزبوں میں شامل نہیں تھا, لہذا احساس بے چارگی نہیں تھا تالوت کے اندر. اس کے سارا دن پہاڑوں پہ گزرتا تھا اور اپنا ریور چلاتا رہتا تھا, لہذا اس کے اندر پہاڑوں کی چوٹیوں پہ چڑھتا, پہاڑوں کی چوٹیاں سر کرتا, دوڑتا آتا اٹھا آتا جاتا, اس کے اندر بے چارگی نہیں تھی. وہ کہتا تھا میں کر سکتا ہوں سارے کام. خدا نے اس کو اتنا رہبر بنا دیا, یہ ہے تمہارا رہبر. انہوں نے پھر میٹنگ کی اور کہا کہ وہ ہم نے میٹنگ ہم نے کی, جلسہ ہم نے بلایا, خرچہ ہم نے کیا, پیسے ہم نے دیے اور رہبر تعلق چرواہا بن گیا. انہوں نے کہا ہم میں سے ہونا چاہیے, وہ نہیں ہو سکتا رہبر ہمارا. کہا کیوں نہیں ہو سکتا؟ کہا اس کے پاس تو پیسے نہیں ہے, مال نہیں ہے اس کے پاس. خدا نے فرمایا رہبر بننے کے لیے پیسے نہیں چاہیے, دو چیزیں چاہیے, ایک شجاعت چاہیے اور ایک بصیرت چاہیے. شجاعت و بصیرت چاہیے. اور خدا نے فرمایا کہ ہم نے اس کو دونوں چیزیں دے دی ہیں, کہ ہم نے اس کو بسطتن فی العلم والجسم, شجاعت بھی دے دی, بصیرت بھی دے دی ہے. تالوت نے, اکثر لوگ الگ ہو گئے, کہا ہم تالوت کو رہبر نہیں مانتے, یہ چرواہا وہاں پہ رہبری کرے. اکثریت الگ ہو گئے, بلا اور وہ جو بڑے پیسوں والے لوگ تھے وہ الگ ہو گئے, بڑے خاندانوں والے. چھوٹی سی جماعت رہ گئی. تالوت نے ان کو تیار کیا اور کہا نکلو. تیار کیا کیا؟ نہ کسی کے پاس اسلحہ تھا, نہ تلوار تھی, نہ شمشیر تھی, نہ ڈھال تھی. ڈنڈے توڑے انہوں نے درختوں سے اور چل پڑے جہاد کرنے کے لیے. پاؤں میں جوتے بھی نہیں کسی کے پاس, ہتھیار بھی نہیں کسی کے پاس, اور جالوت سے مقابلے کے لیے گئے. جالوت جو سپر پاور تھی اس زمانے کی, اور یہ تالوت فوج لے کے نکلا اس جالوت سے مقابلے کے لیے. لیکن راستے میں یہ لوگ جو آ گئے ڈنڈے لے کے جالوت سے مقابلے کے لیے, تالوت نے کہا کہ خبردار راستے میں نہر آئے گی. چونکہ پیدل جا رہے تھے, گھوڑے نہیں تھے ان کے پاس, پیدل چل چل کے, کھانا ویسے نہیں تھا, پیاس لگی ہوئی تھی, بھوکے پیاسے نہر پہ پہنچے. تالوت نے کہا کہ خبردار پانی نہیں پینا یہاں سے, تو ایک چلو یا دو چلو پانی پینا ہے. یہ بہت اہم ہے, یہ تربیت تھی فوج کی. اکثریت نے احتجاج شروع کر دیا کہ کیوں نہ پیئے پانی, آپ کی ملکیت تھوڑی ہے, اللہ کا پانی ہے, آزاد پانی ہے, ہم بھی پیاسے ہیں, کھانا نہیں دیتے ہو, پانی تو پینے دو. میں بس پیا. انہوں نے تالوت نے کہا تھا کہ اگر پینا بھی ہے تو ایک چلو سے زیادہ چلو میں پینا. انہوں نے لیٹ کے پیا, اتنا پیا کہ اٹھ نہیں سکے. وہاں پر تھوڑے سے رہ گئے, چند ایک رہ گئے. اور جو جنہوں نے پیا, تالوت نے کہا تم یہی رہو, تم نہیں چاہیے, ہمارے ساتھ نہیں آ سکتے. جنہوں نے نہیں پیا, پیاسے ابھی تک, وہ آ جاؤ. آئے, پہنچ گئے. جب دیکھا جالوت کا لشکر عظیم, وہ سپاہ دیکھی جب, تو کہنے لگے کہ ہمیں تو دھوکہ دیا آپ نے, ہمیں تو کہہ رہے تھے ایک ٹولی ہے چھوٹی سی, حملہ کریں گے کام تمام کر دیں گے. یہ تو بہت بڑی سپاہ ہے, اس کے پاس تو اتنی ہاتھی ہے, اتنے گھوڑے, اتنی تلواریں, اتنے جنگجو, اتنا اس کے ساتھ ہم ٹکر نہیں لے سکتے. اور پھر ایک بڑی تعداد اس میں سے پھر واپس آ گئے. چند افراد رہ گئے, تالوت, ایک لڑکا جوان چرواہا, اور جنگ کے لیے لے کر ننگے پاؤں, نہ کوئی زرہ نہ خوف. یہ جنگ ہو رہی ہے سپر طاقت کے ساتھ. جنگ شروع ہوئی, پہلے تو ہمت نہیں کر رہے تھے. ان میں سے دو آدمی نکلے آگے, اس گروہ میں سے چھوٹا سا گروہ رہ گیا. آپ سمجھے دس پندرہ آدمی, دس پندرہ آدمیوں کے گروہ نے, دو بھائی آگے نکلے. انہوں نے جا کر نعرہ لگایا. کیا نعرہ لگایا؟ کہا کہ ڈرو مت, اگر تم تھوڑے بھی ہو تو ڈرو مت. کہتے تھے ہم تھوڑے ہیں وہ زیادہ ہے. انہوں نے کیا کہا؟ کم من فئت قلیلت غلبت فئت کثیرت باذن اللہ. یہ شعار دیا انہوں نے. کہا کہ اللہ کی سنت تمہیں نہیں معلوم, خدا ہمیشہ چھوٹی جماعت کو بڑی جماعت پر غلبہ عطا کرتا ہے. کم, اس چھوٹی جماعت کو اللہ غلبہ دیتا ہے جب یہ اہل صبر و شجاعت ہو. اور پھر اس کے بعد فرمایا ان اللہ مع الصابرین, تم استقامت دکھاؤ, اور چھوٹی جماعت غالب آ جائے گی. آپ توجہ کریں اس گروہ کے اندر جو ایک لڑکوں کا گروہ تھا جس کا کمانڈر ایک چرواہا ہے اور ہاتھوں میں ڈنڈے ہیں, ادھر تلواریں ہیں, ادھر سارا جنگی ساز و سامان ہے, ادھر کچھ بھی نہیں ہے. ایک ان میں نوجوان لڑکا تھا, گمنام تھا, چھوٹا تھا, ابھی سن بلوغ کو مشکل سے پہنچا ہوگا, 14-15 سال کے پیٹے کا ایک لڑکا ان کے اندر تھا, اس کا نام تھا داؤد. اس کے پاس غلیل تھی, غلیل دیکھیے نا, وہ چھوٹا کنکری ڈال کے یہ چھپتا چھپاتا گیا, بالکل جالوت کے قریب پہنچ کے اس نے غلیل میں پتھر ڈالا, مارا اس کی کنپٹی میں, وہیں ڈھیر کر دیا اس کو. انہوں نے جو سنا جالوت مر گیا ہے, اعلان کیا دشمن کی فوج میں جالوت مر گیا, وہ بھاگ نکلے. ایک نوجوان لڑکے نے غلیل سے دشمن کو ڈھیر کر دیا. تب عزیز بھائی, اگر بڑے بڑے لوگ اکیڈمیوں سے فارغ و تحصیل جنرل اور کرنل اور بریگیڈیئر جب احساس بے چارگی کریں, وہ چھوٹے سے گروہ کے مقابلے میں کچھ بھی نہیں کر سکتے. لیکن ایک چرواہا 10 لڑکے لے کے جاتا ہے اور ان میں چھوٹا لڑکا غلیل کے ذریعے جا کر دشمن سپر پاور کو نابود کر کے آ جاتا ہے. یہ قصہ قرآن نے کیوں لکھا؟ تاکہ امتوں کو کہیں کہ یہ آیتیں مردوں کے لیے نہیں, تمہارے لیے نازل ہوئی ہیں. یہ ختم نہ کرو ان کو پڑھ کر احساس کرو کہ اگر تم تھوڑے بھی ہو, تمہارے اندر احساس بے چارگی اگر نہ ہو, احساس قوت اگر تمہارے اندر آ جائے, جتنا مضبوط دشمن تمہارا ہو تم اس پر غلبہ پا سکتے ہو. ادب عرض کیا آپ کی خدمت میں, کس طرح لبیک یا حسین, لبیک یہی فریضہ ہے, لبیک ہی کہنا ہے ہمیں. لیکن لبیک اور اتنی جوان نفری ماشاءاللہ بیٹھے ہوئے ہیں یہاں پر, اور لبیک کی آواز ایسے آ رہی ہے جیسے فقط یہاں بزرگ بیٹھے ہوئے ہیں. سب پہلے اس حالت میں آئے, پہلے دوزانو ہو جائیں, سب دوزانو ہو جائیں, تشہد, حسینی تشہد, حسینی تشہد میں ہو. اب دونوں ہاتھوں کی مٹھیاں اور دونوں ہاتھ فضا میں, لیکن لبیک کہنے کے لیے صرف زبان کافی نہیں ہے, اس لبیک کے لیے ایمان بھی چاہیے. یہ لبیک دل سے نکلے, ہر خلیے سے نکلے, سراپا وجود سے نکلے, تن من سے نکلے. یہ لبیک اس طرح سے نہ نکلے کہ فقط زبان چھوٹی سی چیز ہے, لیکن وجود آپ کا, اور اس طرح سے لبیک نکلے کہ یہ سارا ماحول گونج کے آپ کے ساتھ لبیک میں شامل ہو جائے, سب نے مل کر دونوں ہاتھ فضا میں لہرا کر بلند آواز سے لبیک. چرواہا لڑکا, نہ کسی اکیڈمی سے فارغ التحصیل لڑکا, یہ چرواہا لڑکا اور اس کے ساتھ 10 لڑکے, اور وہ بھی کون سے چرواہے, معمولی غریب خاندانوں کے جن کے پاؤں میں جوتے بھی نہیں ہیں, اگر ان 10 کے اندر بھی احساس بیچارگی ختم ہو جائے اور احساس جرت آ جائے اور احساس قوت آ جائے اور ساری قوم ان کا ساتھ چھوڑ دے، بڑے بڑے امیر کبیر ان کا ساتھ چھوڑ دے، پھر بھی یہ جا کر دشمن کو شکست دے کے آ جاتے ہیں اور خدا ان کو وعدہ دیتا ہے۔ کیا وعدہ دیتا ہے؟ خدا کا وعدہ یہ ہے عزیزہ، جو ہماری مجبوریاں ہیں یہ خدا کے وعدے ہیں، جن کو ہم ناکامی کا سبب سمجھتے ہیں خدا انہیں کامیابی کی شرط قرار دیتا ہے۔ کتنا فرق ہے، ہم بیچارے اگر نہ ہوں اور احساس بیچارگی میں مبتلا نہ ہو، جو آج ہمارے پاس جو حالت ہے اللہ کہتے ہیں یہی کامیابی کے لیے چاہیے۔ کون سی چیزیں؟ دو، ایک فئہ قلیلہ، چھوٹی سی جماعت، کم من فئہ قلیلہ غلبت فئہ کثیرہ باذن اللہ، ایک یہ، اور دوسرا وَنُرِيدُ أَن نَّمُنَّ عَلَى الَّذِينَ اُسْتُضْعِفُوا فِي الْأَرْضِ وَنَجْعَلَهُمْ أَئِمَّةً وَنَجْعَلَهُمُ الْوَارِثِينَ۔ یہ منزل ہے تمہاری، کس کی؟ کہ اللہ کا ارادہ ہے کہ زمین کی کمزور ترین جماعت کو، جو سب سے ضعیف ہے، ہم اسے اٹھائیں گے اور اسے امام بنائیں گے اور اسے زمین کا وارث بنا دیں گے، ہم جو تھوڑے بھی ہیں اور کمزور بھی ہیں۔ لیکن کیوں، کیسے بنے گی یہ، کس طرح سے یہ تھوڑے اور ضعیف زمین کے امام اور زمین کے وارث بنیں گے؟ اس وقت جب ان کے اندر احساس ذات ختم ہو جائے، جب ان کے اندر بیچارگی کا احساس ختم ہو جائے، جب ان کے اندر احساس توانائی آ جائے کہ ہم کر سکتے ہیں، ہم کر سکتے ہیں، مقابلہ کر سکتے ہیں، ہم اپنا مقام پیدا کر سکتے ہیں، ہم اپنی منزل ڈھونڈ سکتے ہیں، ہم اس قوم کو عزت دے سکتے ہیں، ہم اس ملک کو بچا سکتے ہیں، یہ احساس توانائی اگر آ جائے۔ ورنہ اگر یہ 5 کروڑ ہو اور ان کے اندر بیچارگی کا احساس ہو جائے تو یہ روز بیٹھ کے میٹنگ کریں گے، گھنٹی باندھیں، کیا کریں، کوئی کہے گا ہم درخواست لکھیں، کوئی کہے گا ہم مطالبہ کریں، کوئی کہے گا ہم یہ کریں، یہ کام تمہیں کبھی بھی نجات نہیں دے سکتے۔ بیچارگی کی میٹنگوں سے ذات تمہارا منتقل ہوتا ہے، بیچارگی کے مطالبوں سے کمزوری تمہاری اندر جاتی ہے۔ بیچاروں کو دیکھ کر کبھی کسی کو رحم نہیں آتا، چارہ گروں کو دیکھ کر ان کو اپنا حساب کرتے ہیں۔ اگر 10 بھی چارہ گھر پیدا ہو جائیں پھر دشمن کو پتہ چل جاتا ہے کہ اس کے اندر سارے ہی بیچارے نہیں ہیں، کچھ چارہ ساز بھی ہیں، کچھ چارہ گھر بھی ہیں۔ اور قرآن نے یہ مثال اس لیے رکھی ہے، محفوظ قیامت تک محفوظ ہے اہل قرآن و اہل ایمان کے لیے۔ عزیزہ یہ حقائق ہے قرآنی، احساس بیچارگی راہ نجات نہیں ہے، بیچارگی کوئی فضیلت نہیں ہے۔ اگر یہ قوم بیچارے بنے گے جنت جائیں گے، جنت بھی بیچاروں کی جگہ نہیں ہے، بیچاروں کے لیے خدا نے جہنم بنائی ہے۔ قرآن پیر کہہ رہا ہے کہ 2 طبقے جہنم میں جائیں گے، کون سے؟ مستکبر اور مستضعف، یعنی کمزور اور ظالم، مظلوم اور ظالم دونوں جہنم جائیں گے۔ ظالم مظلوموں کو کہے گا تمہاری وجہ سے ہم جہنم آ گئے، مظلوم ظالموں کو کہے گا تمہاری وجہ سے ہم جہنم میں آ گئے۔ بیچاروں کے لیے جہنم ہے، بیچاروں کے لیے نہیں، چارہ گروں کے لیے جنت ہے۔ شہداء چارہ گر ہیں، کیوں شہید کا اتنا مقام ہے؟ اس لیے کہ یہ چارہ گر ہے، یہ چارہ ساز ہے۔ شہید اس کو کہتے ہیں، شہید جو راہ خدا میں نکلتا ہے اپنے قدموں سے، چل کے جاتا اپنے مقتل میں اور موت کو گلے لگاتا ہے۔ قرآن اس لیے اس کا مقام کو ہم عظیم قرار دے رہا ہے۔ ان ملتوں کو، ان قوموں کو سرفراز کرنے کے لیے خدا نے جو بنایا، ان آفات سے نکلے، ہم آفات میں مبتلا ہو گئے، ان بیماریوں سے جان چھڑائی، یہ بیچارگی اپنی قوم سے دور کریں، بیچارگی کا احساس جگت میں دور پھینکیں، جو بیچارگی کا احساس کرے مذمت کریں اس کی، ہمت دلائیں، شجاعت دلائیں، غیرت دلائیں ان کو، نہ کہو ہم بیچارہ ہیں۔ توجہ کریں، کربلا میں کتنے لوگ تھے، کتنی فوج کے سامنے کتنے لوگ تھے؟ یہ کربلا جس کو ہم روتے ہیں، کربلا اس لیے کہا گیا ہے کربلا زندہ رکھو، کہ کبھی بھی جیسے بھی ہو احساس بیچارگی نہ کرو اپنے اندر۔ جب مرد سارے زندہ تھے کربلا میں تو بھی اتنے نہیں تھے مقابلے میں جتنی فوج تھی، روایات میں ہے، بعض میں 9,000 فوج تھی، بعض میں 18,000 فوج تھی، 18,000 فوج اور ادھر 72 کے مقابلے میں 18,000 فوج، تو کوئی تناسب نہیں بنتا۔ اگر 800 بھی ہوتے تو بھی بہت زیادہ تھے، 18,000 जब मुकाबले में आए, बहुत बड़ी फौज, इतनी अजीम फौज, 18,000 72 आदमियों के मुकाबले में, इन 72 ने एहसास बेचारगी नहीं किया, नहीं किया एहसास बेचारगी। और जब ये सारे मर्द शहीद हो गए, शामिल गरीबों में सिर्फ एक मर्द जिंदा थे और वो भी बीमार। जब कोई मर्द नहीं था फिर भी एहसास बेचारगी नहीं किया, बेचारगी का एहसास नहीं किया किसी जगह। ये नहीं कहा हम बेचारा होंगे, ये दुआ खानों को जरा करबला पढ़नी चाहिए, न बेतुके नो लिखो, न कहो लाचारो बेचारा, न ये फिर बेचारा घर थे, ये फिर बेचारा साथ थे। किसी मकान पर भी जाकर उन्होंने बेचारगी का एहसास नहीं किया। खुदा शाहिद है वो जैनब उलिया एक पहाड़ इस्तकामत का व सब्र का वो बीवी, अगर से थकी हुई बहुत थी, बहुत थकी हुई, इतनी खस्ता थी। जब शाम गरीबों को नमाज तहज्जुद के लिए गई, बीवी बैठ कर उस राख के मसल्ले पर, जले हुए खेमों के राख के मसल्ले पर बीवी ने जब नमाज तहज्जुद शुरू की, बैठ के शुरू की, बीवियां पूछने लगी, बीवी आज बैठ के क्यों नमाज पढ़ रही है, आप तो हमेशा खड़े होकर नमाज पढ़ रही थी। फरमाती है आज मुझसे खड़ा नहीं हुआ जा रहा, आज इतनी थक गई हूँ, आज इतनी निडाल हो गई हूँ, आज कानों में ताकत नहीं मैं खड़ी हो सकी। लेकिन यही बीवी अजीज मन नमाज पढ़ती है, खड़े होकर एक नेजा उठाकर उन सारी बीवियों और बच्चों को जमा करके क्या कहती है, बीवियों आज हमारा मर्द कोई भी नहीं है, सब लाशें ही लाशें हैं इस मक्तल के अंदर, और जले हुए कहते हैं एक मर्द है बीमार है। लेकिन फरमाती है फिर भी घबराना नहीं, क्योंकि मैं जैनब मौजूद हूँ, आज नेजा लेके पहले में खड़ी हो जाती है और फरमाती है बीवियों आज घबराना नहीं, आज जैनब मौजूद है, आज जैनब मौजूद है। और फिर जाती है जाकर पुष्ट खेमों में, जले हुए खेमों के पीछे जाकर एक खलबत में तन्हाई में बैठ जाती है और अपने परवरदिगार से मुनाजात करती है। क्या मुनाजात करती है, ऐ परवरदिगार आज शब जैनब को वो जुर्रत अता कर, वो दलेरी अता कर, वो शुजाहत अता कर, वो शहादत अता कर कि जैनब ये सारा मीरास संभाल ले, ये कारोबार संभाल ले, किसी को एहसास न हो मर्दों की कमी का। इस तरह अल्लाह से जुर्रत मांगती है, एहसास बेचारगी नहीं करती। और जब रवाना होती है मदीना करबला से रवाना होती है, असीर होकर एहसास बेचारगी नहीं करती। जब कूफा में पहुंचती है सर पे रिदा नहीं है, हाथ बंधे हुए हैं, लेकिन एहसास बेचारगी नहीं करती। जब लगीन के दरबार में पहुंचती है उस वक्त सर बरहदा है, एहसास बेचारगी नहीं करती। वो लगीन जख्म में दबकमाशी करता है और पूछता है बीबी से कि अल्लाह को कैसे पाया करबला में, जवाब देती है दलेराना और शुजाहता, जवाब देती है क्या कहती है, मा रईतुहु इल्ला जमीला, खुदा की कसम अल्लाह को बहुत खूबसूरत पाया है करबला में, इतना जीवा खुदा, इतना हसीन खुदा देखा, इतना आलीशान खुदा देखा, इससे पहले नहीं देखा था। ये शहाबत जुर्रत थी अली की बेटी की। और जब बाजार कूफा में पहुंचती है, वहां पर मर्द भी नहीं बोल सकता उस बाजार के अंदर, लेकिन वो बीवी बोलती है जो बाजार तक पहुंच गई, सैयद साजदीन जिसके लिए देखकर रो रहे थे, फरियादें कर रहे थे कि अब मेरी बुबी बाजार से सर बरहदा कैसे गुजरेगी। फरमाती है सज्जाद मैं जाऊँ और बाजार जाऊँ। जब बाजार की मंजिल आती है फरियाद लगाती है अल्लाह या अहलल कूफा, ये बीवी जिसका दिल इतना शिकस्ता था, जिसका जिगर इतना शिकस्ता था, लेकिन कितनी गलेर है अली की बेटी, खुतबे देती है, सन्नाटा छा जाता है, सब सुनते हैं खुतबा अली की बेटी का और उनको सरजनिश करती है, ऐ मकारो, ऐ सरदारो, ऐ फरेबकारो, ऐ हजार चेहरा लोगो, तुम्हें मालूम है तुमने किसको मारा है, तुमने अपनी पनागाह को मार दिया है, तुमने अपनी दुनिया और आखिरत के सहारे को मार दिया है, तुमने दरअसल अपनी बदबख्ती खरीदी है। क्या फरमाती है बीबी, अगर तुम्हें रोना था तो करबला आ जाते, आज तुम्हारा भी कोई सर होने जला में होता, आज तुम्हारी भी कोई औरत हमारे साथ असीर होती, उस वक्त मैं तुम्हें हक देती। आज जो रोना रो रहे हो ये रोना वो नहीं है, एक नाबीना सुनता है और कहता है ये कौन है मेरे मौला के लहजे में खुतबे देने वाला, उस वक्त कहा जाता है ताबीदा ये अली की बेटी बुद्ध में दे रही है, कहता है सुभान अल्लाह मैं तो समझा था बोला का बेटा अमीर बन कर आएगा, ये बोला की बेटी अमीर बन कर आएगी। कहा ताबीदा अमीर बन कर नहीं असीर बन के बुद्ध में दे रही है, असीर बन के बुद्ध में दे रही है, सर को रजा नहीं है, हाथ फटे हुए हैं, कितने गले राजा और इतने शुजाना बुद में दे रही। ألا لعنة الله على الظالمين، فسيعلم الذين ظلموا أي منقلب ينقلبون. اللهم بحق اسمك العلي الأعظم الأعز الأجل الأكرم يا الله 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 يا الله. خذ بحق محمد وآل محمد ما اس قليل سے ذکر کو اپنی بارگاہ میں قبول فرما، مومنین کے اخلاص و خلوص کو شرف میں قبولیت عطا فرما، جو مومنین اس دنیا سے رحلت کر گئے انہیں جوان رحمت کے مقام نصیب فرما، جو مریض علی لے انہیں شفا کاملہ نصیب فرما، جو ملتوی سے دعاؤں کی دعاؤں کو مستجاب فرما، جو صاحب حاجات ہے ان کی حاجات کو پورا فرما، جو کسی مشکل و مصیبت میں گرفتار ہے ان کے تمام مسائل و مشکلات کو برطرف فرما. خدا بندا بحق محمد وآل محمد امت مسلمہ کو ظلم سے تم سے نجات عطا فرما، ظالمین کو ظلم سے اس پر نابود فرما، امریکہ اور اسرائیل کا خاتمہ فرما، اس ملک کو کامیابی عطا فرما، سید مقام و سید حسن نصر اللہ کی حفاظت فرما، رہبر معظم انقلاب اسلامی کا سایہ دراز فرما، انقلاب اسلامی کو دشمنوں سے محفوظ فرما، مملکت پاکستان کی حفاظت فرما، ملک کے اندر امن و امان قائم فرما، دہشت گردی فرقہ واریت فتنہ و فساد نفاق پھیلانے والوں کو نیست و نابود فرما، سب کی عادی اور سرپرستوں کو رسوا فرما، عزاداران سید الشہداء علیہ السلام جہاں کہیں بھی ہیں بالخصوص پاکستان میں کراچی اور دیگر مقامات پر، اور بالخصوص جو زائرین مشرف ہیں کربلا میں، پروردگارا ان کے عزت و مال و جان و ناموس کی حفاظت فرما، دشمنان عزاداری و تشیع و قابل اسلام دی کے نیست و نابود فرما، اپنے ولی حق ولی اللہ العظم اجل اللہ تعالیٰ فرج و شریف کا جاز زار ضرور فرما، ہمیں حضرت کے اعمال و اقصار میں سننے کی توفیق عطا فرما، تمام مرحومین کے لیے، مومن و مومنات کے لیے، بانیان مجلس، شرکاء مجلس، منتظمین مجلس، بالخصوص شہداء کے لیے، وملا قسم امام شہداء حضرت امام خمینی رضوان اللہ علیہ کے لیے سورہ فاتحہ، بسم اللہ الرحمن الرحیم.